नमस्कार, साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ। रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शनिबार बेलुकी 9 बजेको समाचारपछि करिब आधा घण्टा प्रसारण हुन्छ। इन्टरनेट मार्फत साहित्य संसार कार्यक्रम सुन्न रेडियो नेपालको वेबसाइट radionepal.gov.np र रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू रेडियो नेपालको न्यूज पोर्टलमा गएर तपाईँको फुर्सदमा जुनसुकै बेला सुन्न सक्नुहुन्छ। आजको साहित्य संसार कार्यक्रममा हामी साहित्यकार पद्मावती सिंहसँग संवाद गर्छौं। साथमा कवि जीवन आचार्यको म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ र रेजिना अपागाईको समृद्ध नेपालको सपना शीर्षकका कविताहरू र तारा केसीले लेख्नु भएको आरोप शीर्षकको लघुकथा सुन्न सक्नुहुनेछ। पूरै कार्यक्रम सुनेर हामीलाई साथ दिनुहोला।
कवि जीवन आचार्यको कविता म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ। हामी दुवै एउटै बगैँचामा फक्रन लागेका दुईवटा कोपिला थियौं। लाखौं झार पातहरूको रोदन बीच तिमीले मेरो फक्रन लागेको कोपिला चुड्यौ र फाल्यौ। हुन सक्छ मैले पनि तिम्रो समानान्तरसँग फक्रनुको अर्थ तिम्रो एक्लो प्रभुत्व बगैँचामा चल्नुको विरोध हुन्थ्यो। यसरी म कोपिला न चुडिएको भए तिमी कसरी बगैँचामा एक्लो घमण्ड फक्रन्थ्यौ। म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ। म नानीहरूका असंख्य पाइतालाहरू भएर क्षितिज नाग्नलाई डाँडाबाट शङ्खनाद गर्दै हिँडेको थिएँ, तर तिम्रो एउटै विशाल र कठोर पाइतालाले हामी सम्पूर्ण बालकहरूका नरम नरम पाइतालाहरू र कोमल कोमल मनहरू कुल्चियौ र यस्तरी दबायौ। हुन सक्छ मैले क्षितिज नाग्नुको अर्थ तिमी एक्लो सूर्य आकाशमा हाँस्न केही धमिलो हुन्थ्यो। यसरी म नदबेको भए तिमी कसरी मै माथि टेकेर उभिने साहस गर्थ्यौ। म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ। म बिस्तारै बिस्तारै ढुङ्गाहरू बटुलिँदै चौतारी भएर पहाड अग्लिँदै थिएँ, तिमी हिमाल पग्लेर मलाई बगाउँदै लग्यौ। यसरी म टुक्रिँदै गएर तिमी विशाल हुँदै गयौ। हुन सक्छ म पहाड अग्लिनुको अर्थ तिमी हिमाल छोपिनु थियो। यसरी म न टुक्रिएको भए तिमी कसरी सिङ्गो हुन्थ्यौ, या यसरी म न टुक्रिएको भए तिमी कसरी हामी टुक्रा टुक्राको गारो लगाएर अग्लो महल बन्थ्यौ। म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ। अब हामी दुवै बीच एउटा प्रश्न बाँकी रह्यो। अब हामी दुवै बीच एउटा प्रश्न बाँकी रह्यो। तिमीले कोपिला चुडेर फालेको मेरो बिरुवामा अझै जराहरू र हाँगाहरू बाँकी छन्। तिमीले कोपिला चुडेर फालेको मेरो बिरुवामा अझै जराहरू र हाँगाहरू बाँकी छन्। म पुनः बिरुवा हुर्कन सक्छु लह लहाएर, म पुनः कोपिला फक्रन सक्छु मग मगाएर, म पुनः बिरुवा हुर्कन सक्छु लह लहाएर, म पुनः कोपिला फक्रन सक्छु मग मगाएर, म पुनः कोपिला फक्रन सक्छु मग मगाएर।
इतिहासको पानाबाट स्तम्भमा कवि जीवन आचार्यको म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ शीर्षकको कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कार्यक्रमका संयोजक ललिजन रावल। अब साहित्यिक संवादको पालो। आज साहित्यिक संवादमा हामी साहित्यकार पद्मावती सिंहसँग संवाद गर्छौं। साहित्यकार सिंह हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ, आउनुहोस् उहाँलाई स्वागत गरौं। साहित्यकार पद्मावती सिंहज्यू, यहाँलाई रेडियो नेपालको साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद छ।
साहित्यकार सिंहज्यू, तपाईँ अहिले नेपाली साहित्यमा कथाकारको रूपमा चिनिनुहुन्छ, लामो समयदेखि साहित्यमा लागिरहनु भएको छ। आजको यो संवादको शुरूआतमा बाल्यकाल र पारिवारिक परिवेशले यहाँलाई साहित्यमा लाग्न कतिको छगाएको पाउनुहुन्छ, पुरानो दिनको सम्झना गरौँ न।
मेरो बाल्यकाल चाहिँ नि काठमाडौँको ओमबाल टोलमा जन्मेको, ओमबाल टोल काठमाडौँमा।
हजुर।
अनि बाल्यकालमा चाहिँ कस्तो भने, मेरो बुवा एकदम शिक्षित, उहाँ त्यतिखेर नै उहाँले चाहिँ नि स्नातक कलकत्ताबाट गर्नुभएको, त्यस कारण मेरो परिवारमा मेरो बुवा एकदमै आधुनिक विचारधारा शिक्षित भएकोले हामीलाई केटाकेटीमा हरेक कुरामा, पढाइमा भयो हरेक कुरामा उहाँले चाहिँ नि एकदमै हामीले स्वतन्त्र छोड्नु भएको थियो। अनि मेरो टोलमा, ओमबाल टोलमा नजिकै सिद्धिचरण श्रेष्ठ, अनि अलि उता विजय बहादुर मल्ल, अनि गोविन्दबाल गोठाले उहाँहरू, अनि सिद्धिचरण श्रेष्ठ कहाँ छन् म हाम्रो घर नगि चाहिँ उहाँको छोरी मेरो एकदम अभिन्न मित्र, अनि गइरहने त्यहाँ खेल्न जाने दिनभरि बस्ने, अनि त्यहाँ चाहिँ थुप्रै साहित्यकार आउँ, त्यतिखेर त म सानो थिएँ, मलाई साहित्य बारे त्यति केही पनि थाहै थिएन, तर उहाँ कहाँ चाहिँ थुप्रै साहित्यकार आउने मेरो भेटघाट चाहिँ हुन्थ्यो त्यस्तै 8-10 वर्षमा। अनि चाहिने मेरो घरमा पनि माहौल एकदमै राम्रो, मेरो बुवा शिक्षित हुनाले उहाँले चाहिने हामीलाई हरेक कुरामा प्रोत्साहन गर्ने, अनि त्यसो हुनाले अब साहित्यतिर त त्यतिखेर खास घरमा त्यस्तो माहौल थिएन, सङ्गीतको वातावरण थियो होइन, अनि मेरो बुवा चाहिँ एकदमै शौकिन कलाकार भनौँ न, हुन त उहाँको बिजनेस हो, र पनि उहाँ चाहिने एकदमै राग रागिनी उहाँले आफ्नै सोखले चाहिने गीतहरू सिक्नु भएको थियो, र उहाँले किताब पनि लेख्नु भएको थियो 2000 सालमा नै, नेपाली सङ्गीत प्रवेशिका भनेर राग रागमा किताबहरू पनि लेख्नु भएको। अनि हाम्रो चाहिने आउट जाउ सिजन त्यस्तो विजय बहादुर मल्लले मेरो दिदीलाई पढाउन आउनुहुन्थ्यो, अनि उहाँले ट्युसन लिनुभएको थियो नेपाली, मेरो दिदी पढ्दै हुनुहुन्थ्यो, अनि हाम्रो भेटघाट भइरहने, अनि हामीलाई चाहिने पहिला चाहिने पहिला चाहिने अब उहाँहरू कहाँ जाँदाखेरि, अनि केटाकेटी बेलामा चाहिने ठुलो साहित्यकारहरू भन्ने मैले थाहा पाएको, तर हाम्रो चाहिने म चाहिँ केटाकेटी नै थिएँ के थाहा र, अनि शङ्कर लामिछानेको बहिनी सविता ढुङ्गाना पनि मेरो साथी, अनि शङ्कर लामिछाने चाहिँ मेरो दाईको अभिन्न मित्र, घरमा आउने जाने मेरो ठुल्दाईको नन्दराम भक्त माथिको, उहाँहरू पनि आउँ, त्यस कारण साहित्यिक व्यक्तित्वसँग चाहिँ मेरो सम्पर्क भइरहेको त्यतिखेर सानैदेखि, अब लेख्ने त कुरा थिएन। अनि केटाकेटी बेलामा एउटा क्लब थियो हाम्रो, यो बाल बच्चाहरूको एउटा क्लब, त्यो क्लबमा म पनि शुक्रबार हाम्रो एउटा बच्चाहरूको ट्यालेन्ट सो भनेर गाउने, नाच्ने, कविता भन्ने त्यस्तो हामी गर्थ्यौँ। त्यो बेला शङ्कर लामिछाने, भीमदर्शन रोक्काहरू उहाँहरूको एउटा ग्रुप थियो, अनि हामीहरू बच्चाहरूलाई चाहिँ उहाँले चाहिँ नि ट्यालेन्ट बढाउने भनेर एउटा प्रोग्राम शुक्रबार जनसेवा हल थियो पहिला, त्यहाँ शुक्रबार बच्चाहरू सबैजना भेला भएर हामी भेट्छौँ। मैले त्यतिखेर कविता पनि एउटा लेखेको थिएँ सानो बेलामा, मेरो फुलबारी भनेर, त्यति बेला मैले प्राइज पनि पाएको भीमदर्शन रोकाले, ल नानी तिमीले राम्रोसँग पाठ गऱ्यौ भनेर, मेरो फुलबारी आहा त्यो मेरो फुलबारी, सानो फुलहरू फुलेको अनि भमराहरू नाचेको भनेर, यस्तै सानो बच्चाले लेखेको त हो नि होइन, लेखेको थिएँ। अनि त्यस कारण त्यस्तो चाहिँ माहौल थियो होइन, बच्चादेखि साहित्यकार व्यक्तित्वसँग त्यस्तो थियो, त्यसैले अलिकति त्यसमा पनि अब यो लेखनमा मलाई अलिकति प्रोत्साहन भाव हो कि जस्तो लाग्छ।
हजुर, नेपाली साहित्यका प्रख्यात साहित्यकारहरूको सम्पर्कमा नै यहाँको बाल्यकाल बित्यो।
हजुर।
यहाँले लेखन सुरु गरेपछिका आफ्नो प्रारम्भिक लेखनलाई चाहिँ अहिले कसरी सम्झना गर्नुहुन्छ?
लेख्न त मैले 2022 सालमा मेरो प्रथम प्रकाशित कथा आरती साप्ताहिकमा, 2022 सालमा मेरो कथा प्रकाशित भएको हो होइन, त्यतिखेर म भर्खर एसएलसी पास भएर बसेका थिएँ, अनि एसएलसी पास भएर बस्दाखेरि मैले थुप्रै अब मैले मतलब नि पुस्तकहरू, उपन्यासहरू, कथाहरू थुप्रै पढेँ फुर्सदमा, अनि मलाई लेख्न पनि अभिरुचि भयो, मलाई लेख्न मन लाग्यो भनेर मैले लेखेँ, थुप्रै कथाहरू लेखेँ, तर एउटा चाहिँ मैले चाहे आरती पत्रिकामा प्रकाशित भएको थियो त्यतिखेर। अनि त्यतिखेर त अब के भनौँ, अब भर्खर भर्खर लेख्न थालेको, एउटा सोखको रूपमा लेखेँ, लेख्ने इच्छा भएर लेखेँ होइन, र अनि त्यसपछि चाहिने पछि गएर चाहिने अब पहिलाको लेखन त अब ठिक ठिकै हो, अब इच्छाले लेख्यो त्यति साह्रो उसमा पनि थिएन, र पछि गएर चाहिने अब त्यो पहिलाको लेख्नुभन्दा पछि ती सालदेखि चाहिँ मैले कन्टिन्युस निरन्तर आजसम्म कथाहरू लेखिरहेको छु. पहिलाको लेखन भन्दा अहिले त बिस्तारै पुरस्कृत हुँदै गयो. पहिला र अहिले दाजु मिल्दैन, पहिलाको लेखन पनि जुन मैले लेखेँ त्यसमा पनि मलाई खुसी नै लाग्छ. जे होस् मैले लेख्न सकेँ नि, त्यतिखेर भर्खर 16-17-18 वर्ष त थिएँ नि, त्यसैले ठिकै छ.
हजुर हजुर, साहित्यकार पद्मावती सिंहज्यू, जस्तो यहाँले 22 सालमा पहिलो कथा प्रकाशन भएको कुरा गर्नुभयो, लामो समय नेपाली साहित्य मा क्रियाशील हुनुहुन्छ, नेपाली साहित्यमा राष्ट्रिय स्तरमा स्थापित हुनका लागि चाहिँ यहाँले के कति मेहनत गर्नु पर्यो, अझ भनौँ सङ्घर्ष गर्नु पर्यो, ती दिनहरूको सम्झना गर्दा अहिले चाहिँ कस्तो अनुभूति हुन्छ, र त्यस ताकाका तपाईँका समकालीन लेखक मित्रहरूलाई चाहिँ कसरी सम्झिनुहुन्छ छोटोमा?
अब साँच्चै भनौँ भने त मैले केही सङ्घर्ष गर्नै परेन. अब लेख्दै गएँ, थापिँदै गयो, अनि पछि मधुपर्कमा पनि हाम्रो नारायण बहादुर सिंहजी भयो, अनि उहाँले चाहिँ एकदमै ल तपाईँले लेख्नुहोस् हामी छाप्छौँ भनेर 33 सालदेखि नै थुप्रै कथाहरू, खासमा भनौँ मधुपर्कले नै मलाई अलिकति साथ दिएको हो. थुप्रै कथा मधुपर्कमा छापियो नान बहादुर सिंहजीहरूले, उहाँले ल तपाईँले लेख्नुहुन्छ राम्रो हामीलाई दिनुहोस् हामी छाप्छौँ भनेर निरन्तर छापियो मधुपर्कमा, होइन. अनि खास सङ्घर्ष त मैले गर्नु पनि त्यतिखेर खास महिला लेखनहरू पनि त्यति लेखकहरू पनि त्यति थिएनन्, हामीले लेखेकोहरू छापिन्थ्यो, सङ्घर्ष गर्नै परेन. र त्यतिखेरका हाम्रा साथीहरू भनौँ न साहित्यकार मित्रहरू, अनिता तुलाधर भयो, टोया गुरुङ भयो, भाइरथी श्रेष्ठ, माया ठकुरी, मन्जु काँचुरी, बेन्जु शर्मा, यिनीहरू मेरा हाम्रो समकालीन लेखकहरू हुन्, होइन. उहाँहरू पनि हाम्रो राम्ररी सम्पर्क थियो. खासमा भन्नुपर्दा त्यतिखेरको जुन हाम्रा लेखिकाहरू हुन् आजसम्म उहाँले पनि निरन्तर लेखिरहनु भएको छ, उहाँले पनि साहित्यिक योगदानमा थुप्रै राम्ररी टेवा पुऱ्याइरहनु भएको छ, उहाँसँग राम्ररी सम्बन्ध छ, हाम्रो भेटघाट छ. र सङ्घर्ष चाहिँ नि खासै गर्नु परेन. अब लेख्दै जाँदाखेरि अब आफ्नो नाउँहरू स्थापित हुँदै गए त्यही त हो नि.
हजुर हजुर हजुर, एउटा कुरो नि साहित्यकार सिंहज्यू, जस्तो यहाँले महिला साहित्यकारहरूको कुरा गर्नुभयो, नेपाली साहित्यमा महिला साहित्यकारहरूको नगण्य उपस्थिति भएको समयमा चाहिँ तपाईँ एउटा क्रियाशील साहित्यकारको रूपमा चाहिँ देखा पर्नुभयो, साहित्य सिर्जनामा लाग्दा तपाईँको घर परिवारबाट चाहिँ कस्तो सहयोग पाउनुभयो?
अब हेर्नुहोस् त्यतिखेर त पारिजात हाम्रो प्रेमा शाहहरू उहाँहरू नै हुनुहुन्थ्यो हाम्रो अग्रजहरू लेखिरहनु भएको, होइन. र अरू त्यसपछि हामी थुप्रै अब भनौँ न थुप्रै त नभनौँ केही लेखिकाहरू पनि अगाडि आए, त्यसमध्ये म पनि एउटा हुँ, होइन. र अनि अब हामीलाई लेखनमा चाहिने हाम्रा अग्र साहित्यकार जस्तै सिद्धिचरण श्रेष्ठ भयो, चिन्तन सिंह प्रधान भयो, विजय बहादुर मल्लहरू भयो, भूपी श्रेष्ठ, उहाँले चाहिँ नि अब त्यतिखेर हाम्रो समजी पनि हुनुहुन्थ्यो बालचिनसम्म, उहाँसँग हामीलाई भेटघाट नगरे उहाँले के भन्नुहुन्थ्यो भने हेर महिला साहित्यकारहरू एकदम कम छन्, तपाईँले लेखिरहनु भएको छ कहिले नछार्नु है, तपाईँहरूको चाहिँ साहित्यमा महिलाको ठुलो योगदान हुनुपर्छ र तपाईँले निरन्तर लेख्नुहोस् कहिले नछार्नुहोस्, महिलाहरू बिहे गरेपछि प्रायः लेख्न छोड्छन् तर तपाईँले लेख्न छार्नुहोस्. अझ सिटिजन श्रेष्ठजीले त मलाई के भन्नुभएको थियो, म उहाँ कहाँ गइरहने, मैले बुवा भन्थेँ उहाँको छोरी मेरो मित्र हुनाले घर नजिक हामी गइरहने, पहिलेचोटि मैले लेखेर उहाँलाई देखाउँदाखेरि यति उहाँ खुसी हुनुभयो, बुवा मैले पनि लेखेँ कथा भनेर, ल पढेर सुनाऊ भन्नुभयो, मैले पढेर उहाँ यति प्रसन्न हुनुभयो कि उहाँले के भनौँ हेर छोरी तिम्रो बुवा मन्त्री भइसक्यो, तिम्रो बाजेहरू सरदारहरू दरबारमा उहाँहरूको नाउँ छ, तिमीले राम्रोसित लेख्यौ उहाँ तिम्रो नाम उहाँहरूको भन्दा ठुलो हुन्छ भन्दाखेरि म छक्क, कसरी हुन्छ म मेरो नाउँ ठुलो, मेरो बुवा त अब भनौँ न काठमाडौँमा एउटा भनौँ न अब नाम सरीकै व्यक्तित्वहरू हुनुहुन्छ मेरो बुवाहरू बाजेहरू नारायण भक्त बडाकाजी परशुराम भक्त माथि आउनेपछि जाउँ न उहाँहरूभन्दा म कसरी ठुलो हुन्छ भनेर सोचेको थिएँ. उहाँले भन्नुभएको थियो तिमीले लेख्दै जाऊ तिम्रो नाउँ एक दिन तिमी ठुलो हुन्छ, तिमी हाम्रै सम्म कक्षमा आउँछ
भनेर
उहाँले यति मलाई प्रोत्साहन दिनुभयो कि र एकदमै खुसी भएर अब लेखे कि तिमीले मलाई पढेर सुनाऊ भने म लेखेकी दौडी दौडी जान्थेँ उहाँलाई सुनाउँथेँ, उहाँले शाबास भन्नुहुन्थ्यो.
हजुर, यहीँनिर यहाँसम्म मेरो जिज्ञासा, यहाँको आफ्नै घर परिवारबाट चाहिँ कतिको सहयोग भयो?
मेरो घर परिवार एकदम राम्रो, मेरो दिदी कौशल्या जोशी उहाँले नेपालीमा एमए गरे उहाँले चाहिने यो उसमा युनिभर्सिटीमा पढाउनुहुन्थ्यो अनि मैले लेख्दै राख्दै गर्थेँ अब त्यतिखेर त छाप्ने कुरा थिएन मेरो दिदीले एक दिन त्यो के लेखिरहेको काटेर पाउनु भयो अनि त्यो कसले लेखा तिमीले सारेको भनेको होइन मैले लेखेको आफैले लेखेको अनि उहाँले सबै पढेर त्यसमध्ये एउटा कथा उहाँले आफैले आरतीमा दिनुभएको मलाई थाहा पनि थिएन होइन छापेपछि यो मेरो कथा कसले दियो यहाँ छाप्यो भन्दाखेरि मैले पठाएको भन्नुभयो अनि उहाँले चाहिँ हेरेर एकदम खुसी भएर तिमीले लेखेको जे होस् तिम्रो लेखाइ राम्रै छ तिमी लेख्दै जाऊ मेरो दिदीले मलाई धेरै नै प्रोत्साहन उहाँले नै पहिलो मेरो कथा छाप्नु दिनुभएको उहाँले हरेकचोटि मलाई लेखेपछि खुसी हुनुहुन्थ्यो र अनि भन्नुहुन्थ्यो ल तिमी लेख है लेख हाम्रो परिवारमा लेखकमा एकजना तिमी नै हुनुपर्छ लेखक भनेर उहाँबाट धेरै प्रोत्साहन पाएँ र अहिलेसम्म पनि उहाँले मलाई लेखेर के किताबहरू दिए पनि एकदम खुसी हुनुहुन्छ र मलाई यसो पैसा लुगा दिनुहुन्छ के ल तिमी देओस् राम्रो नाउँ कमाए लेखनमा तिम्रो नाउँ भयो हामी धेरै खुसी छौँ भनेर हाम्रो परिवारमा छोराछोरीमा कोही पनि लेखक छैन तिमी नै छौ भनेर उहाँले एकदम गर्व महसुस गर्नुहुन्छ मलाई धेरै नै प्रोत्साहन दिनुहुन्छ
हजुर साहित्यकार पद्मावती सिंहज्यू यहाँले आफ्नो घर परिवारबाट साहित्यमा लाग्न प्रेरणा पाएको कुरा उल्लेख गर्नुभयो साहित्य संसार कार्यक्रममा साहित्यकार पद्मावती सिंहसँग कुराकानी गरिरहेका छौं साहित्यकार सिंहज्यू यहाँ चाहिँ एउटा चर्चित गायिका पनि हुनुभएकोले आजको यो संवादमा एकैछिन चाहिँ यहाँको एउटा गीतको चाहिँ छोटो अंश सुनौ न
ल त अब हेर्नुहोस् मेरो अब गाने त प्र्याक्टिस त छैन अब आजकल गाउँ त मैले थुप्रै गाएको थिएँ रेने बाल पनि गएको हो होइन त्यहाँ स्वर परीक्षा दिएर मैले अब गाउन त छोडेँ अब 33-35 सालतिर 50 सालसम्म त मैले गएको हो र म अब कोसिस गर्छु है त यो मैले लेखेको गीत हो र यस्तो सङ्गीत चाहिँ नि सम्बुजी बाँसखुट्टा दिएको रेकर्ड भएको गीत हो म दुई लाइन गाउँछु त है
हुन्छ
नदी भएर बग्दै थिए आफ्नै यात्रामा नदी भएर बग्दै थिएँ आफ्नै यात्रामा अनायसै ठोकिन पुगे अनायसै ठोकिन पुगे तिमीसित किनार किनार किनारमा किनार किनार किनारमा नदी भएर बग्दै थिएँ आफ्नै यात्रामा
पद्मावती सिंहज्यू यहाँ चर्चित गायिका पनि हुनुहुन्छ यहाँले आफ्नो मिठो गीतको छोटो अंश सुनाउनु भयो यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्छौं साहित्यकार सिंहज्यू अब संक्षेपमा यहाँका साहित्यिक कृतिहरूका बारेमा सम्झना गरौं छोटोमा के भन्नुहुन्छ आफ्ना साहित्यिक कृतिहरूलाई सम्झेर
हेर्नुहोस् भाइ मैले अब लेख्न त अब 8 कथा सङ्ग्रह 4 उपन्यास लेखिसकेँ र म भाग्यमानी नै भन्नुपर्छ मेरो समानन्तर आकाशले चाहिँ नि स्नातक तहमा पाठ्यक्रममा समावेश भयो होइन र एकदमै चर्चित पनि भयो र धेरै मैले प्रशंसाहरू बटुलेँ धेरै यसलाई सम्मान पनि पाएँ मैले साझा पुरस्कार पनि पाएँ त्यसपछि अरू उपन्यासहरूले पनि जस्तै मेरो निशब्द यात्रा र अरू उपन्यासले पनि अन्तर्राष्ट्रिय साहित्य समाजबाट उत्कृष्ट पुस्तक भनेर 2 उपन्यास उत्कृष्ट पुस्तकको पुरस्कार पनि पाएँ होइन त्यसैले अब मलाई के लाग्छ भने मैले जति लेखेँ जे लेखेँ र मैले चाहिने अहिले आएर चाहिने मलाई एउटा सन्तोष के छ भने मेरो किताबहरू पुरस्कृत भए अहिले मेरो कथाहरू बिए र आएको तहमा पनि पाठ्यक्रममा समावेश छ त्यो खुसीको कुरा हो मलाई लाग्छ मैले जति पनि सङ्घर्ष गरेँ अथवा मैले आफ्नो जीवनको भनौँ न 22 सालदेखि आजसम्म मैले जति पनि समय मैले साहित्यलाई दिएँ साहित्यमा मैले आफूलाई भनौँ विभिन्न साहित्यिक संस्थामा पनि बसेर मैले काम गरेँ गुन्जन भन्ने नारी साहित्यिक संस्थाको मैले नै मेरै अगुवाईमा मेरै नेतृत्वमा त्यो संस्थाको स्थापना भयो आज त्यो 25 वर्ष भएर एउटा आफ्नो एउटा स्थान उसले पाइसकेको छ त्यो संस्थाले त्यसकारण यी सबै कुराले जुन मैले साहित्यमा आफ्नो समय दिएँ मैले योगदानै दिएँ भनौँ न अब समय खर्च गरेर आफ्नो जीवनको धेरै समय साहित्यमा लगाएर अहिले मैले जुन स्थानमा म अहिले पुगेको छु त्यसले चाहिँ मलाई सन्तोष दिएको छ र मैले जुन लेखनको जुन मैले यो यात्रामा लाएँ त्यसले मैले एउटा गन्तव्यमा पुर्याएको जस्तो लाग्छ र खुसी पनि छु सन्तोष पनि मानेछु
हजुर साढे पाँच दशकदेखि नेपाली साहित्यमा क्रियाशील हुनुहुन्छ, तपाईँ नेपाली साहित्यको एउटा प्रसिद्ध कथाकार हुनुहुन्छ, समकालीन नेपाली कथालाई संक्षिप्त रूपमा कसरी मूल्याङ्कन गर्नुहुन्छ?
अब हेर्नुहोस्, साहित्यिकमा यो भनौँ भने साहित्यिक विधामा कथा चाहिने अगाडि नै छ, कथा विधा र कथा विधामा थुप्रै लेखकहरू कथाकारहरू अहिले लागिरहनु भएको छ, राम्रो राम्रो कथाहरू पनि आइरहेछन्, राम्रो राम्रो कथाकार सङ्ग्रह पुस्तकहरू प्रकाशित भइरहेछन्। मलाई खुसी लाग्छ कि साँच्चै भनौँ भने यो कथा विधा चाहिँ एउटा उत्कृष्ट स्थान ओगटेको छ। अरू विधाभन्दा मलाई लाग्छ, मेरो सोचाइ हो कि कथा विधाले एउटा राम्रो स्थान प्राप्त गरेका छ, राम्रा राम्रा कथाकारहरू हुनुहुन्छ, राम्रा राम्रा कथाहरू पुस्तकहरू प्रकाशित भएछ, र यो समकालीन साहित्यकारहरू कथाकार जति पनि छन्, पुरुष साहित्यकार महिला साहित्यकार सबैले चाहिँ नि एकदम राम्रो कथामा चाहिँ नि आफ्नो योगदान कथा विधामा योगदान पुर्याइरहेछ, र त्यसकारण यो कथा विधा साहित्यिक अरू विधाभन्दा फलेको छ, फुलेको छ, मलाई त्यस्तो लाग्छ।
हस्, साहित्यकार पद्मवती सिंहज्यू, रेडियो नेपालको साहित्य संसार कार्यक्रमलाई समय दिनुभयो, संवादमा सहभागी भएर आफ्नो एउटा गीतको छोटो अंश पनि सुनाउनुभयो। समय र संवादका लागि रेडियो नेपाल साहित्य संसार कार्यक्रमको तर्फबाट आभार व्यक्त गर्छौ।
तपाईँलाई पनि धेरै धेरै धन्यवाद, मलाई सम्झनु भयो होइन, जे भए पनि मेरो आफ्ना कुराहरू अहिले श्रोतामा आज मैले राख्न पाएँ, मलाई पनि धेरै खुसी लागेको छ, यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
साहित्यकार पद्मावती सिंहसँग संवाद गर्दै थियौं हामी। यतिखेर रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँहरू। अब एउटा लघु कथा सुनाउँछौ, कथाको शीर्षक आरोप, कथाकार हुनुहुन्छ तारा केसी, वाचन गरेर सुनाउँदै हुनुहुन्छ सहकर्मी रीता तिमल सिन्हा।
श्रीमानको छटपट्टिलाई नियालिरहेको शोभाले सान्त्वना दिँदै भनिन्, रातको एक बज्न लागिसक्यो, हजुर निदाउनु भएको छैन? यसरी चिन्ता गरेर पनि हुन्छ कहीँ? जे नहुनु पर्ने हो त्यो भइसक्यो, बेकारमा आफूलाई तनाव किन दिनुहुन्छ? शोभाको कुरा सुनेर कोल्टे फर्कँदै उनको श्रीमानले भने, हेर न नासै भयो, त्यत्रो दुध दिने भैँसी मर्यो, अब बैंकको ऋण त्यसले कसरी तिर्ला? चिन्ता लाग्छ शोभा मलाई त्यसको। देउर बाबुको आँखाबाट आँसु खस्दा साह्रै पीड़ा भयो हजुर मलाई पनि, शोभाले भनिन्, हिजो देउरानी बहिनीलाई सान्त्वना दिनु पर्यो, दुःखमा त हो नि आफ्नो मान्छे चाहिने भनेर गएको थिए, भैँसी त मैले पो मारिदिएको जस्तो व्यवहार गरिन्, मसँग बोल्नै चाहिनन्, के गर्नु शत्रु लाग्यो, गरी खाएको देख्न सकेनन् मारिदिए। त्यो कुरा सुनेपछि मलाई झनै पीड़ा भयो, एउटै आँगन करेसा जोडिएका हामी, शंका हामीमाथि किन गर्छन् उनीहरू? यस्तो अपराध त आफू मार्ने शत्रुलाई पनि कसैले नगरोस्, हामी त एउटै भात भान्साका, यस्तो अपराध सोच्न पनि सक्दैनौ। यो देशमा अझै न्याय मरेको छैन शोभा, नखाको विष लाग्दैन। लामो सास फेरेर शोभाको श्रीमानले भने, शोभाको बुढाबुढीले हिजो भाइको घरमा घटेको घटनामा दुखेसो पोख्दै रात कटाए। घटना घटेको दोस्रो दिन चिया पसल मेलापात जताततै भैँसी मरेको खबर फैलियो। भैँसी विषयुक्त घाँस खाएर मरेको हुनुपर्छ भन्ने पशु विशेषज्ञको भनाई थियो। घाँस खाँदै थियो भैँसीले, एक्कासी लडेको देखेको हुँ मैले घरको आँगनबाट। आत्तिएर देवर बाबुलाई बोलाए, देवर बाबु आउँदा भैँसी छटपटाउँदै थियो। तल्लो माथ्लो घर सबै जम्मा भएर अमिलो निचोरेर खान दियौं, त्यसले पनि केही भएन। पशु विशेषज्ञ आउँदा भैँसी मरिसकेको थियो। बेलुकाको खाना पस्किँदै शोभाले भैँसीको बेली विस्तार लगाइन्। छोराले मुखमा हालेको गाँस निल्दै भन्यो, आमा मेरो साथीले सोध्दै थियो तिम्रो गाउँमा भैँसीलाई आफ्नै दाजु भाउजूले घाँसमा विष हालेर मारिदिएको रे हो भनेर। पारी गाउँभरि यस्तै हल्ला छ रे। शोभाको परिवार ज्यादै तनावमा थियो, एकातिर भाइको नोक्सान हुनु, अर्कातिर आफैमाथि नगरेको आरोप आउनु, सही सक्नु थिएन त्यो पल उनीहरूका लागि। घटना घटेको तेस्रो दिन गाउँकी स्वयंसेविका बिहानै शोभाको देउरको घरमा आइन् र भनिन्, मेरो खेतबाट तिम्रो छोरीले घाँस काटेर ल्याइछिन्, मौसम धुम्म परेको थियो, त्यसै दिन मैले खेतमा आलुमा विषादी हालेको थिएँ, त्यही विषादी युक्त घाँस खाएर तिम्रो भैँसी मर्यो। सुनिस् नि भाइ, मेरा बा आमाले त होइन रहेछ नि भैँसी मारेको, हिजो तैले मलाई भैँसी माराको छोरा भनेको होइनस्? मैले त मेरा बा आमाले भनेको सुनेर भनेको हुँदै शोभाले पुर्लुक्क देवर देवरानीको मुखमा हेरिन्। लज्जा बोधले उनीहरूको शिर झुकेको थियो।
कथाकार तारा केसीको आरोप शीर्षकको लघुकथा वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो सहकर्मी रीता तिमल सिन्हा। अब कार्यक्रमको अन्तमा एउटा कविता कवि रेजिना अपागाईको हो।
मेरो कविताको शीर्षक रहेको छ समृद्ध नेपालको सपना। यो गद्यमा छ, म सुरु गर्दैछु कविता। हृदयमा शान्तिका मुनाहरू अङ्कुरित भएपछि सगौर तिम्रो समीपमा आइपुगेको छ यो शान्ति दूत मेरी प्रिया। मेरी प्रिया म स्त्री अन्तको सूर्योदय सँगै आइपुग्नेछु अपि शैतालमा उल्टाभरि शान्तिका सगुनहरू लिएर तिमी शिरमा हिम शैलका शिरताज पहिरिएर तराईका उर्वर फाटका राता निला पछ्यौरी ओढेर मलाई पर्खेर बस है। हामी प्रणय सफरमा निस्कौँला एकै साथ पुगौँला रारा फेवा अनि महाकाली र गुन्जाउँला समृद्ध नेपाल निर्माणको मिठो धुन। साधनीले परेलाहरू नझिम्क्याउँदै तराउँला सप्तकोशी र पुगौँला कञ्चनजङ्घा। हामी सँगै गाउँला हात पारेर पालाम अनि च्याब्रुङ ढोल बजाउँला र नाचौँला साकेला र धानलाज। तिमी सोडसी यौवनको उन्मादले मद होस् भनेको बेला हामी तिन्दुरेको गुराँसमाथि मधुरात्री मनाउँला र रोपौँला तिम्रो गर्भमा शान्तिको वंशाणु अनि जन्मिनेछ यो देशको भविष्य। नेपाल आमाका वक्षस्थलमा पराईले रोपेका अतिक्रमणका भालाहरू निकालेर छड्याउँला जङ्गे तिल्लर मेची महाकाली भन्दा पर टिस्टा काँगडा भन्दा अझै पर अनि कोरौँला हाम्रा रगतका मसीले नेपालको अकाट्य मानचित्र। त्यस बेला हामी एकजोर सेता परेवा उडाएर विजयोत्सव मनाउला बाले र शान्तिको अखण्ड दीप हेरौँला तीन करोड आँखाले
समृद्ध नेपालको सपना शीर्षकको आफ्नो कविता वाचन गरेर सुनाउँदै हुनुहुन्थ्यो कवि रेजिना अपागाई। आदरणीय श्रोताहरू, आज साहित्य संसार कार्यक्रममा साहित्यकार पद्मावती सिंहसँगको संवाद सुनायौं। साथमा कवि जीवन आचार्यको म नहारेको भए तिमी कसरी विजेता हुन्थ्यौ र कवि रेजिना अपागाईको समृद्ध नेपालको सपना शीर्षकका कविताहरू र तारा केसीले लेख्नुभएको आरोप शीर्षकको लघुकथा सुनायौं। कार्यक्रम कस्तो भयो, यहाँहरूको सुझाव सल्लाह र प्रतिक्रिया हाम्रो इमेल साहित्यसंसार.radionepal@gmail.com पठाउनु हुन अनुरोध छ। यतिन्जेल साहित्य संसार कार्यक्रम सुनेर साथ दिनुभएकोमा तपाईँ सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्छौं। साहित्य संसार कार्यक्रमका प्रसारण भइसकेका अरू श्रृंखला सुन्न चाहनुहुन्छ भने रेडियो नेपालको न्यूज पोर्टल अनलाइन radionepal.gov.np मा जानुहोस्। प्रसारण भइसकेका कार्यक्रमहरू तपाईँको फुर्सदको समयमा जुनसुकै बेला सुन्न सक्नुहुनेछ। यो जानकारी सँगै अब आजको लागि साहित्य संसार कार्यक्रमबाट संयोजक ललिजन रावल र म तारा प्रसाद ओस्ती यहाँहरूसँग विदा माग्छु। अर्को हप्ता फेरि भेटौँला। नमस्कार।